नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शुक्रबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ र शनिबार बेलुकी 9 बजेको समाचारपछि यो कार्यक्रम पुनः प्रसारणको रूपमा सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेब तथा एफएम ब्यान्ड 98, 100 र 103 मेगाहर्जबाट यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम रेडियो नेपाल online.com radionepal.gov.np पनि सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ लेखक गुराँस वन गिरी। उहाँको प्रकाशित कृतिको कुरा गर्दा स्त्री र सम्भोग कृति रहेको छ। विशेष गरी स्त्री र सम्भोग पुस्तकले सामाजिक मनोवैज्ञानिक विषयमा विभिन्न दृष्टिकोण राख्दै समाजको चित्रण गर्ने प्रयास गरेको छ। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा उहाँसँग विशेष गरी उहाँको प्रकाशित कृति स्त्री र सम्भोगका विषयमा चर्चा परिचर्चा गर्ने कोसिस गर्नेछौ। सर्वप्रथम स्वागत गरौं लेखक गिरीलाई। गुराँसज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
धेरै धेरै धन्यवाद आदरणीय सरोज सर।
हजुर, अब कुराकानीको सुरुवात गरौँ। तपाईँको लेखनतर्फको यात्रा कसरी प्रारम्भ भयो? लेखनतर्फ तपाईँ कसरी अगाडि बढ्नुभयो? एकचोटि सम्झौँ न, लेखन यात्रा अगाडि बढ्दै गर्दाको क्षण कसरी तपाईँ यतातिर आकर्षित हुनुभयो?
मलाई याद हुँदासम्म म 4 क्लासमा पढ्थेँ सरोज सर। 4 क्लासमा पढ्दादेखि नै कापी र कलम समाउने मलाई बानी पर्यो। त्यो बेलादेखि नै गजलहरू लेख्ने, कविताहरू लेख्ने र एकदमै आर्टिकलहरू लेख्ने, प्रकृतिलाई एकदम अब्जर्भ गर्ने, रुख बिरुवालाई अब्जर्भ गर्ने, त्यहाँबाट लेख निकाल्ने, एनिमललाई अब्जर्भ गर्ने, उनीहरूको पेन र संवेदनाबाट आर्टिकलहरू लेख्ने गर्दै 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 गएँ। यसरी लेखकै बनेर जन्मिन्छु जस्तो लाग्थेन। म एउटा आफ्नो पर्सनल डेभलपमेन्टको लागि इनर वर्क जस्तो गरेर पीडा हुँदाखेरि पनि कलम र कापी समाएर बसेर लेखिसके पश्चात हल्का हुने बानी बच्चैबाट थियो। तत्पश्चात हुर्किँदै जाँदा फेसबुक, सामाजिक सञ्जालहरूमा, टिकटकहरूमा, युट्युबहरूमा कन्टेन्ट क्रिएट गर्ने, बनाउने, लेख्ने गर्दा गर्दै गर्दा गर्दै अहिले पुस्तक नेपाली समाजलाई एउटा उपहारको रूपमा मैले ल्याउन सके।
हजुर, यो पुस्तक लेखनकै कुरा गर्दै गर्दाखेरि विशेष गरी तपाईँको प्रकाशित पुस्तकको शीर्षकबाटै एउटा चासो र बहस पनि सिर्जना गरेको हामी देख्न सक्छौँ।
हजुर,
तपाईँको पुस्तकको शीर्षक रहेको छ स्त्री र सम्भोग।
हजुर,
यो जुन शीर्षकले नै अलिकति त्यो आकर्षण र चासो पैदा गरिराख्दाखेरि विशेष गरी तपाईँलाई यही शीर्षकमा पुस्तक लेख्नुपर्छ भन्ने सोच कहिलेबाट पलाएको थियो? कसरी यो पुस्तकको सिर्जना भयो भनौँ न?
खासमा म मोटिभेसनको सेक्टरमा 10 वर्ष भयो नेपालमा लागेको। करिब करिब 5-7 लाख बच्चाहरूलाई हामीले सकारात्मक सोच, आर्ट अफ ग्याटिट्युड, मोटिभेसन, होइन, इनर ग्रोथलाई कसरी हामी डेभलप गर्न सक्छौँ त भन्ने सेक्टरमा काम गर्दा गर्दै बच्चीहरूसँग भेटघाट हुन्थ्यो, महिला दिदी बहिनीसँग भेटघाट हुन्थ्यो। म्याम, मेरो यस्तो समस्या छ नि भनेर कतिपयले ठ्याक्कै अँगालो हालेर रोइदिनुहुन्थ्यो। यही बिचमा यसरी मानिसहरूसँग भेट्दा भेट्दै, विशेष गरेर महिला दिदी बहिनी, सानो सानो बच्ची, नानीहरूसँग भेट्दा भेट्दै, उनीहरूलाई सुन्दा सुन्दै सुन्दा सुन्दै उनीहरूको कथा दिमागमा यति धेरै भरिएछ कि अब त्यसलाई खाली कसरी गर्ने त। खाली गर्नको लागि मैले केवल कलम र कापी कलम उठाएको थिएँ, तर कलम उठाउँदा उठाउँदै यो प्रकारको क्रान्तिकारी शीर्षकका साथ एउटा पुस्तक तयार हुन्छ भन्ने कुरा त मैले पनि अड्कल घाटेको थिएन। तर पुस्तक रेडी भयो, यही यात्राले मलाई यो पुस्तक तयार गर्नलाई प्रेरणा दियो भन्नुपर्छ मैले।
त्यसमा पनि विशेष गरी तपाईँ आफू पनि एकजना स्त्री,
हजुर,
र स्त्रीकै कुरा लाई तपाईँले विशेष त यहाँनेरि मैले जोड दिन खोजेको पनि जुन सम्भोग भन्ने शब्द प्रयोग गरेर जसरी चित्रण गर्न खोज्नु भएको समाजलाई त्यो चाहिँ एक हिसाबले हेर्दाखेरि जीवनको अनुभव या घटनाहरू जुन अहिले भर्खरै पनि तपाईँले प्रसङ्गमा निकाल्नुभयो कतिपय व्यक्तिहरूले सुनाएका अनुभव घटनाहरूलाई प्रतिबिम्बित गर्दै तपाईँले यो पुस्तक लेख्नु भएको हो या यसलाई एकजना स्त्रीको कथा या समाजको ऐनाको रूपमा लिन सकिन्छ वा त्यो भन्दा पर गएर मानिसभित्रको एउटा अपुरोपनको खोजी गर्दै जाँदाखेरि निस्किएको यो पुस्तकको रूपमा हामीले बुझ्ने त
हजुरले सोधेको प्रश्न एकदम उच्च प्रश्न छ उच्च चेतनाको प्रश्न यो प्रश्नको उत्तर मेरो एज अ राइटर मेरो तर्फबाट मैले हजुरलाई दिँदा तपाईँले भने जस्तै हामीले समाजभित्रको ऐनाको रूपमा यो पुस्तकलाई लिन सक्छौँ समाजभित्र हामीले देख्दा त हाम्रो समाज सकुशल सुन्दर हराभरा राम्रो देख्छौँ त्यहाँभित्र जो मानव चेतना स्त्री र पुरुषको रूपमा आफ्नो आफ्नो कर्मक्षेत्रमा अगाडि बढ्दै हुनुहुन्छ उहाँभित्र त्यहाँभित्र कस्ता कस्ता व्यथाहरू रहेछन् कस्ता कस्ता पीडा रहेछन् हामीले वैवाहिक सम्बन्धलाई एकदम राम्रो भनेर विवाह बन्धनमा बाँधिदिएका जोडीहरूभित्र पनि कति पीडाहरू रहेछ जुन उसले आफ्नै पुरुष साथीलाई पनि भन्न नसक्ने सँगसँगै समाजमा कसैसँग सेयर पनि गर्न नसक्ने तर भित्रभित्रै एउटा स्त्री सुसाइडको मेन्टालिटीसम्म पुगेको मैले देखिसके पश्चात यी कुराहरूमा कलम चलाइएन भने भोलि आउने पुस्ता पनि यही पेनका साथ यही पीडाका साथ बाँच्न बाध्य हुन्छ भन्ने एउटा प्रेरणा मलाई मिल्यो भने अर्को मानवभित्र जुन अपुरोपन हुन्छ जुन अधुरोपन हुन्छ सम्पूर्ण कुरा हुँदाहुँदै पनि मान्छे जुन अपूर्णताको अनुभव गर्छ त्यसको पनि ऐना हो यो
शीर्षक चयन जसरी तपाईँले गर्नुभएको छ
हजुर
कस्तो सन्देश दिनको लागि यो शीर्षक जुराउनु भएको हो त तपाईँले
एकदम यो पनि राम्रो प्रश्न स्त्री र सम्भोग जुन शीर्षक मैले रोजे वास्तवमा हाम्रो समाजमा तपाईँ आज सरोजी मलाई प्रश्न गर्दै हुनुहुन्छ म गुराँस बनगिरी म तपाईँलाई उत्तर दिँदैछु वास्तवमा हामी पनि सम्भोगबाटै मातापिताको सम्भोग पछि न हामी यो धरामा यो पृथ्वीमा हामी आएका हौँ यो विषयमा चर्चा गर्न यो विषयमा कुरा गर्न यसले पनि मानिसलाई डिप्रेसनमा पुर्याइरहेको छ यसले पनि मानिसलाई सुसाइडतर्फ उन्मुख गराइरहेको छ यसले मानिसलाई कुण्ठित बनाइरहेको छ विशेष गरेर स्त्री पात्रहरू अझै धेरै कुण्ठित हुनुहुँदो रहेछ भन्ने कुरा कसैले रिसर्च गर्नुपर्छ कि पर्दैन मलाई लाग्छ पर्छ कसैले कलम चलाउनु पर्छ कि पर्दैन पर्छ मैले गाली खाउँला मलाई कतिले गाली दिनु होला कतिले ताली बजाउनु होला मैले दुवै कुरालाई स्वीकार्ने रिक्स लिएरै यो टाइटल राखेकी हुँ कि यसलाई उजागर गर्न जरुरी छ यो भित्र पनि पीडाहरू रहेछन् यसलाई सहज रूपमा लिने अवस्था छैन भन्ने कुरा मलाई बोध भए पश्चात मैले कलम चलाएको हो र यो टाइटल मैले रोजेकी हुँ
तपाईँले यो पुस्तकमा जसरी सम्भोगलाई प्रतिबिम्बित गर्नुभएको छ त्यसले शारीरिक विषयलाई बढी प्राथमिकता दिन्छ या त्यो भावनात्मक सम्बन्ध सामाजिक र दार्शनिक सम्बन्धसँग बढी केन्द्रित रहेको छ लेखकको हिसाबले भन्नुपर्दाखेरि तपाईँले यसलाई कसरी लिनुभएको छ यो शरीरको भाषा बोल्ने एउटा माध्यम हो या आत्मालाई नै प्रकट गर्ने एउटा संवादको रूपमा चाहिँ तपाईँले यो शब्द जुन जसरी सम्भोग प्रयोग गर्नुभएको छ त्यसलाई चाहिँ चित्रित गर्नुभएको छ त लेखकको हिसाबले भन्दा के भन्नुहुन्छ यसमा
प्रकृतिले सम्भोगलाई बनाएको हजुरले भनेको जस्तै आत्मा प्रकट गर्नलाई हो आत्माको प्रकट होस् दुईजना सेम ऊर्जा भएका दुई फरक लिङ्ग स्त्री र पुरुषको संयोग पश्चात उनीहरू दुवैजनाले एकले अर्कालाई आत्माको रूपमा प्रकट गराउन सकुन् भन्ने हेतुले नै प्रकृतिले यो उपहार दिनुभएको हो तर हाम्रो समाजमा त्यो छैन हाम्रो समाजमा शारीरिक सम्बन्धलाई मात्रै र शारीरिक क्षणिक सन्तुष्टिलाई मात्रै फोकस गरेर सम्भोगलाई कहीँ न कहीँ हामीले दुरुपयोग गरेको अवस्था छ त्यसकारण किताबमा शारीरिक रूपमा कसरी हामी दुरुपयोग भयौँ र यहाँबाट कसरी पीडा विकास भयो त्यो सँगसँगै समाधान के हो त समाधान त चेतना हो नि आफ्नो स्वरूपको बोध हो नि यो कुरालाई पनि दार्शनिक पक्षबाट पनि मैले उठाएको छु शारीरिक रूपमा मात्रै सीमित भयो भने त्यो पीडा हुने रहेछ तर त्यही सङ्गीत साहित्य चेतना बुझाइ सुरुवात भयो विकास भयो दुई कपल बीच भने त्यसले दुवैजनालाई आत्म केन्द्रित बनाउन आत्म प्रकट गराउनलाई सहजीकरण गर्दो रहेछ भन्ने दुवै पक्षबाट मैले कलम चलाएको छु
तपाईँले जसरी तपाईँका विचारहरू व्यक्त गरिराख्नु भएको छ यसले त प्रेम र सम्भोगको जुन परिभाषा छ यसमै फेरबदल ल्याउने खालको विचारहरू प्रकट गरे जस्तो देखिन्छ यसरी सरसर्ती हेर्दै गर्दा मैले यहाँ प्रश्न जोड्न चाहे विशेष गरी प्रेमको उचाइ या उच्चतम बिन्दु भनेको सम्भोग हो भनेर जसरी बुझिँदैछ त्यो विषय नै एउटा सम्भोगबाट पनि प्रेम सुरु हुन्छ भनेर बुझ्न सकिन्छ त त्यसो भए?
मेरो दृष्टिकोणमा प्रेम भनेको धेरै उच्च कुरा हो, प्रेम भनेको विशुद्ध कुरा हो, प्रेम भनेको चेतनाको त्यो चरम पराकाष्ठा हो जहाँ हामीले परमात्माको झलक पाउँछौँ। प्रेम बिनाको सम्भोग भएको भएर नै आज समाजमा धेरै दुर्घटनाहरू छन्। सम्भोग हुँदै प्रेमसम्म मान्छे पुग्न सक्छ, किनकि यो क्षणिक कुरा हो, यो शारीरिक डिजायर मात्रै हो, तर म शरीर मात्र होइन, म शरीरभन्दा भिन्न केही पनि रहेछु, त्यो कसरी थाहा पाउने भन्दा हामीसँग भावना हुन्छ, कसैसँग हामी टाढा भएर पनि भावनात्मक रूपमा जोडिएको हुन्छौँ, त्यसलाई प्रेम भनिन्छ। भने शरीर नभई नहुने अवस्था भनेको सम्भोग हो। जब हामी सम्भोगको सन्तुष्टि र सम्भोगको नश्वरता र क्षणिक कुरालाई अन्डरस्ट्यान्ड गर्छौँ, तत्पश्चात मात्रै भावनात्मक रूपमा विकास हुने प्रेमको गहिराई र चेतनाको प्रकाशतर्फ उन्मुख हुन सक्छौँ। सर,
यसो भनिरहँदाखेरि त यो विरोधाभास पनि हुन्छ होला नि फेरि, जस्तै प्रेमले सम्भोगतिर अग्रसर बनाउने हो कि सम्भोगले प्रेम चाहिँ निम्त्याउने हो त?
सम्भोगबाट प्रेम विकास हुन पनि सक्छ र सम्भोगबाट पेन, दुःख, पीडा विकास हुन पनि सक्छ, तर प्रेमले सधैँ सुख मात्रै दिन्छ। यसकारण सम्भोगबाटै प्रेममा पुगिन्छ भन्ने कुरा म चाहिँ मान्दिनँ। प्रेम बिना सम्भोग पनि विकास हुन सक्छ, ज्ञानको रूपमा, चेतनाको रूपमा। कसैलाई कसैको प्रकाश मन पर्न सक्छ, कसैले लेखेको शब्द मन पर्न सक्छ, कसैले बजाएको सङ्गीत मन पर्न सक्छ, बिना स्वार्थ, त्यो प्रेम हो नि त। तर सम्भोगमा त कहीँ न कहीँ हामी स्वार्थले नै जोडिएका हुन्छौँ, तर सम्भोग पनि यदि निस्वार्थ भाव, केवल शारीरिक सन्तुष्टिको लागि मात्र नभएर सम्भोगमा सम्मान, चेतना, ज्ञान मिल्यो र बिना स्वार्थ सम्भोगमा हामी उत्रियौँ भने त्यहाँबाट हामी बल्ल प्रेममा पुग्न सक्छौँ।
हामीले विशेष गरी जुन समाजले सहज ढङ्गले स्वीकार नगर्ने विषयमा जसरी अहिले बहस गरिराखेका छौँ, एक हिसाबले भन्ने हो भने समाजले स्त्रीको विषयमा त चर्चा परिचर्चा गर्न रुचाउँछ, तर सम्भोगको विषय जुन स्त्री मार्फत गरिने कुराहरूलाई फेरि बन्देज लगाइरहेको अवस्थामा पनि हामी यो संवादमा जसरी विविध विषयहरूमा कुराकानी गरिरहेका छौँ, विशेष त एकजना महिला या स्त्री पात्रले नै यी विषयहरू उठान गर्दै गर्दाखेरि यो चुनौतीपूर्ण विषय पनि हो।
एकदम
समाजले स्वीकार्ने या समाजले हेर्ने दृष्टिकोणमा आउने बदलाव र त्यसले पार्ने प्रभावको बारेमा, त्यो प्रभाव रहँदा रहँदै पनि जसरी तपाईँले विभिन्न कथाहरू मार्फत
हजुर एकदम
समाजलाई चित्रित गर्न खोज्नु भएको छ, यसले नेपाली समाजमा जसरी स्त्रीका इच्छा, स्वतन्त्रता र सम्बन्धहरूलाई खुला रूपमा संवाद गर्ने एउटा वातावरण सिर्जना गर्छ कि भन्ने एउटा आयामको रूपमा पनि यो पुस्तकलाई लिन सकिन्छ होला। यसरी हेर्दै गर्दाखेरि विशेष त यो पुस्तकले स्त्रीभित्र रहेको मौनतालाई अथवा महिलाभित्र रहेको जुन संकुचनपन छ
हजुर
त्यो तोड्ने प्रयास गरेको हो।
एकदम हो, एकदम हो। जस्तो जो कहिल्यै स्कुल गएन, जो कहिल्यै कलेज गएन, उसलाई पनि प्रकृतिले शरीर त दिनुभएको छ, उसलाई पनि आकर्षण त दिनुभएको छ, ऊ पनि सम्भोगमा उत्रियो, उसले पनि सन्तान त बनायो। कतिपय अवस्थामा पाठेघर झरेर हस्पिटल जान लाज मानेर पाठेघरलाई, झरेको पाठेघरलाई सम्हालेर बस्ने आमाहरू पनि हुनुहुन्छ यही समाजभित्र। आज हामी पढे लेखेको केटीहरू यति निर्धक्क भएर, यति आत्मविश्वासका साथ यी विषयहरूमा कलम चलाइरहँदा र हजुरसँग यसरी संवाद गरिरहँदा मैले अनुसन्धानको क्रममा भेटेका त्यस्ता आमाहरू अहिले झल्झल्ती मेरो आँखा अगाडि हुनुहुन्छ। र प्लस सम्भोगले नै श्रीमानकै कारणले डिप्रेसनमा पुगेर सुसाइडसम्मको योजना बनाएका लेडिजहरू पनि यो समाजमा हुनुहुन्छ, र सम्भोगबाटै सन्तुष्ट भएर फेरि अध्यात्मको उचाइतर्फ पुगेका, साधना गर्दै गरेका साधिका र साधकहरू पनि यही समाजमा हुनुहुन्छ, र सम्भोगकै कारणले धन्नै धन्नै लाइफ डिस्ट्रोय भइसकेका, बाँच्नै बिर्सिएका, जीवनको महत्त्व नै बिर्सिएका केही महिला पात्रहरूसँग नि मैले अनुसन्धानको क्रममा भेटिसके पश्चात आउने भविष्य जुन ढङ्गबाट हामी आधुनिकतातर्फ उन्मुख भइरहेका छौँ र यस्ता प्र्याक्टिकल विषयहरूलाई जसरी हामी दबाउन खोज्छौँ, हामी त कहिल्यै पनि यो सम्भोगको विषयमा त बोल्नै हुन्न, यो शब्द उच्चारणै गर्न हुन्न भने जस्तो गरेर यसलाई दबाउने प्रयत्न र प्रयास त गरिरहेका छौँ। यही कारणले गर्दा कति छोरीहरू सुसाइडको मुखसम्म पुगेका छन्। बलात्कार भइसके पश्चात, एकदम कसैले उसलाई बलात्कार गरिसके पश्चात, कोही नानीहरूलाई कसैले छोइदिइसके पश्चात, मैले त ठुलै पाप गरेँ भनेर फेरि डिप्रेसनमा पुगेका बच्चीहरूलाई पनि मैले यही समाजभित्र भेटेको हुनाले यो पुस्तक प्रत्येक पितालाई झस्काउने, विवाहभन्दा अगाडि चाहिँ के सोच्नु पर्दो रहेछ त मैले आफ्नो बच्चीको लागि भनेर पिताहरूको लागि पनि हो भने, प्रत्येक ती स्त्रीहरूको लागि हो जो बलात्कृत पनि भएर त्यसलाई दबाइरहेका छन्, तर त्यहाँभित्र पनि अझै जीवन छ भन्ने बोधतर्फ उन्मुख गराउनलाई पनि हो।
तपाईँले जसरी विचारहरू प्रकट गरिराख्नु भएको छ, यसले एक हिसाबले भन्ने हो भने यो पुस्तक मौनता भित्र रहेको त्यो अभिव्यक्तिलाई प्रकट गरेको जस्तो पनि देखिन्छ।
हजुर,
अब यसैमा जुन कथाको अथवा जो तपाईँले दावी गर्नुभए अनुसार सत्य कथाहरूलाई आधारित बनाएर यो पुस्तक तयार गरिएको छ भन्नुभएको छ तपाईँको दावी अनुसार, त्यो कथामा उपस्थित भएका पात्रहरू मार्फत तपाईँले विषयवस्तु प्रकट गर्दै गर्दाखेरि यो मौनता विरुद्धको प्रतिवादको रूपमा कथालाई बुझ्ने या त्यो स्वीकारोक्तिको रूपमा समाजमा घटेका घटनाहरूलाई प्रतिबिम्बित भनेर मान्ने त
कथा धेरै प्रकारको कथा छ सरोजी। जस्तो एउटा मानसिक रोगी आमाको कथा छ त्यहाँभित्र, त्यसो भएको हुनाले उहाँको मनोविज्ञान के हो त, उहाँको निश्चित समय आफ्नो श्रीमानसँग एकदम अथाह प्रेम हुन्छ, जाय जन्म जन्मिन्छ, तत्पश्चात श्रीमानले छोडेर गइदिए पश्चात उहाँ लगभग आजको डेटसम्म पनि मेन्टल रोगीको रूपमा परिचित हुनुहुन्छ। भने पश्चात उहाँको पनि एउटा सम्भोगको जीवन थियो, सुखको समयहरू थियो, प्रेमको आलिङ्गनहरू थियो, त्यसैको गहिराईले उहाँलाई यति झस्काएर राखिदियो कि त्यसकारण उहाँलाई मानसिक रोगी त हुन परेन भनेर पनि त्यसरी पनि कलम चलेको छ। कति कस्तो पात्रहरू हुनुहुन्छ भने विवाह भयो, परिवारले एकदमै हुनीखानी छ, तराईको केटा हो, ल राम्रो छ भनेर पहाडको केटीलाई तराईको केटासँग विवाह गरेर पठाइदिनु भएको छ, तर श्रीमानले 3 वर्षसम्म टचै गरेको छैन, छोकै छैन, छुँदै नछोइसके पश्चात उसले कतै कमी महिमा त छैन भनेर आफूलाई श्रृङ्गार्ने, आफूलाई सुन्दर बनाउने हर सम्भव प्रयास गरेको छ, र 3 वर्ष पश्चात श्रीमानले छुँदै नछोइकन त्यो विवाह सम्बन्ध टुङ्गिन्छ। त्यसलाई हामीले कसरी हेर्ने? यही समाजभित्र घटेको घटना हो। त्यो केटी जसलाई विवाह गरेर पठाइयो, जो 3 वर्षसम्म केवल आफ्नो श्रीमानको एउटा स्पर्शको लागि 3 वर्ष उसले आफूलाई श्रृङ्गारेको छ, हर सम्भव प्रयास गरेको छ, उसको मनोविज्ञान कस्तो होला, के घट्यो होला त्यो केटीमा? यस्ता कथा पनि मैले
जसरी कथाको विषयवस्तु बताउँदै गर्दाखेरि, जसरी तपाईँको दाबी छ महिलाहरूले त्यो अवस्थासम्म अथवा एक्लोपनको त्यो हदसम्म बिहोर्नु परेको अथवा त्यसरी पनि जीवन जिउनु परेको बताइराख्दाखेरि, ती पात्रहरू समाजकै प्रतिनिधि पात्र हुन् भनेर बुझ्ने आधार या त्यसलाई चाहिँ काल्पनिक रूपमा यस्तो पनि हुन सक्छ भनेर बुझ्ने त्यो दुवै दाबी त रहन्छ नि फेरि त्यसभित्र पनि। तपाईँले जसरी बताइराख्नु भएको छ हुन सक्छ त्यो समाजकै प्रतिनिधि पात्र पनि हुन सक्छ, तर त्यही कुरा फेरि जसरी तपाईँले प्रस्तुत गर्नु भएको छ, अर्को एउटा जुन तपाईँले अघि प्रसङ्गमा पनि कोट्याउनु भएको थियो सम्भव नभएको सम्भोगको विषय, सम्भव नभएको सम्भोग जुन चाहिँ एक हिसाबले भन्ने हो भने त्यो असम्भवै भनेर बुझ्न पनि सक्यो,
असम्भवै भनेर बुझ्न सक्यो
हो। यस्ता विषयहरू राख्दै गर्दाखेरि त्यो समाजकै यथार्थ प्रतिनिधि पात्र मार्फत केही कुराहरू उजागर भएको भनेर विश्वस्त दिलाउने आधार पनि त तपाईँले त्यहाँ समावेश गर्नु त भएको होला पक्कै।
हजुर छ, किन भन्दा जो सम्भव नभएको सम्भोगको पात्र मेरै घरको स्टाफ हो उहाँ, र उहाँलाई मैले आफैले आफैसँग राखेर रिसर्च गरे हो। मैले बिना रिसर्च बिना अनुसन्धान कुनै पनि पात्रको कसैलाई लामो अब्जर्भेसनमा नराखिकन उनीहरूको भित्र गहिराईको मनोविज्ञानलाई नछामिकन मैले कलम चलाएको छैन। त्यसकारण हाम्रै समाजभित्र घटेका यी घटनाहरू हुन्, तर हजुरले भनेको जस्तो अर्को पार्टबाट एउटा काल्पनिक पनि त हुन सक्छ भन्ने कुरा त सही हो। एउटा लेखकले त जस्तो पनि कल्पना आफूभित्रैबाट निकाल्न सक्छ, त्यो कुरा सत्य हो। हुँदाहुँदै पनि यी कथाहरूका पात्रहरू चाहिँ मैले छानेका पात्रहरू हाम्रै समाजभित्रका तपाईँका अनि हाम्रा ऐनाहरू हुन् सर।
तपाईँले एउटा कुनै प्रसङ्गमा एउटा वाक्य पनि प्रयोग गर्नुभएको थियो, विशेष गरी जीवनको उद्देश्य र बोध सम्झाउने कृतिको रूपमा यो पुस्तक आएको छ भनेर कतै उल्लेख गर्नुभएको थियो।
हजुर हो,
जुन उद्देश्यले लेखिएको भन्नुभएको छ त्यो बोध पाठकले कसरी गर्न सक्छ होला तपाईँ लेखककै हिसाबले भन्नुपर्दा, किनभने त्यहाँनिर तपाईँले एक हिसाबले भन्दाखेरि मानिस प्रेममा अर्को व्यक्तिलाई पनि खोजिरहेको हुन्छ या अन्तत ऊ आफै अपूर्णता या पहिचानलाई पछ्याइरहेको हुन्छ भन्ने सन्दर्भ पनि त्यसले झल्काउन सक्छ। त्यही विषयलाई केन्द्रित गर्दै गर्दाखेरि जीवनको उद्देश्य र बोध सम्झाउने भन्नुको तात्पर्य चाहिँ के हो त लेखकले नै भन्दाखेरि के भन्नुहुन्छ?
एकदम कस्तो सुन्दर प्रश्न, यो प्रश्न सोधियोस् भन्ने चाहिँ मलाई थियो। किनभने हामीले पुस्तक त राइटरले पुस्तक लेखिदिइसके पश्चात राइटरको मृत्यु हुन्छ, तत्पश्चात लेख पढ्ने पाठकहरूले पुस्तकलाई पुनः पुनः जन्माइदिनुहुन्छ। तर मेरो दृष्टिकोणमा जस्तो एज अ राइटर तपाईँले भन्दा के भन्नुहुन्छ भनेर सोधेको हजुरको प्रश्नमा, प्रत्येक कथा पछाडि एउटा एउटा बोध छ, हरेक कथा जुन घटेको छ तत्पश्चात एउटा बोध छ, र पछाडि मैले एउटा एज अ लेखक मैले आफ्नो दृष्टान्त पनि पछाडि दिएको छु, र मैले दिएको दृष्टान्तमा म आज पनि यहाँबाट के भन्न चाहन्छु सम्पूर्ण पुरुष पात्र र स्त्री पात्र सबैलाई भन्दा, हामी केवल सम्भोग र सर्भाइभललाई खाने बस्ने सुत्ने उठ्ने यति क्षणको लागि यति पलको लागि जीवन बाँच्न धरामा आएको हुँदै होइनौँ, यही भनेर मैले कलम चलाएको छु। हामी केवल शारीरिक डिजायरको लागि यो संसारमा आएको होइनौँ, हाम्रो आफ्नो आफ्नो उद्देश्य छ, र हाम्रो उद्देश्य, हामीले गर्नुपर्ने हाम्रो कर्म, हामीले समाजलाई पार्नुपर्ने प्रभाव चेतनाको रूपमा, लेखनको रूपमा, बोलीको रूपमा, कर्मको रूपमा, सत्कर्मको रूपमा तपाईँकै भित्र छ। कहीँ न कहीँ बाहिरी कुरा भरिपूर्ण बनाउने प्रयास गर्दा गर्दै हामीले आफूले लिएर आएको उद्देश्य चाहिँ बिर्सिँदो रहेछौँ, र बिर्सिँदा बिर्सिँदै मृत्युको मुखसम्म पुग्छौँ।
गुरासजी, त्यसो भए तपाईँले जसरी आफ्ना विचारहरू व्यक्त गरिराख्नु भएको छ तपाईँका पुस्तक मार्फत पनि र अहिलेको संवादका क्रममा पनि, यसरी हेर्दै गर्दाखेरि स्त्रीलाई समाजले हेर्ने दृष्टि र स्त्रीले आफूलाई बुझ्ने दृष्टिबीच ठुलो दूरी छ।
एकदम छ। स्त्रीलाई समाजले कसरी हेर्ने भन्ने कुरा त स्त्रीको हातमा हुन्छ नि सर। हामीले हामीलाई खालि पुतलाको रूपमा, गुडियाको रूपमा, पार्लर जाने, लिपस्टिक लाउने, मेकअप गर्ने, त्योभन्दा पर हाम्रो कुनै पनि प्रकारको उद्देश्य नै छैन। हामी एउटा चेतना नै होइनौँ, चैतन्य नै होइनौँ। हामीलाई पनि ज्ञानको, वेदको, गीताको, पुराणको, उपनिषद्को अधिकार छ भन्ने कुरा स्त्रीले बिर्सिरहेको अवस्था हो अहिले। अहिलेको समाजमा यो अझै विडम्बनाको रूपमा म देख्छु। अहिले हामी एकदम आधुनिक भनेर प्यान्ट टिसर्ट लाउने, जो प्यान्ट टिसर्ट लाउने, कम्प्युटर चलाउने स्त्रीहरूमा पनि यो बोध कम छ। त्यसकारण समाजभन्दा पनि हामी स्त्रीमा प्रब्लम देख्छु क्या, म त हामीमा प्रब्लम देख्छु। हामी चेतनातर्फ, ज्ञानतर्फ, प्रकाशतर्फ उन्मुख हुने प्रयत्न र प्रयास सदियौँदेखि गरेनौँ।
नेपाली समाजको मनोविज्ञान कस्तो पाउनुभयो त तपाईँले जसरी अनुसन्धान गरिराख्दाखेरि, महिला केन्द्रित विषयवस्तु उठान गर्दै गर्दाखेरि समाजको मनोविज्ञान कस्तो छ अथवा कुन अवस्थामा पुगेको छ?
समाजको मनोविज्ञान भन्दा हामी यसभित्र, समाजभित्र पुरुष पात्र पनि स्त्री पात्र पनि, र समाजमा कुनै न कुनै क्षेत्रमा आफ्नो त्याग दिइसक्नु भएको सबै सम्पूर्ण व्यक्तित्वहरू पर्दिनुहुन्छ। तर म स्त्रीमै केन्द्रित भएर मैले रिसर्च गरेको हुनाले मैले स्त्रीहरूमा प्राय इन्डिपेन्डेन्ट हुनुलाई त्यति धेरै प्राथमिकता नदिने, आफू नै डिपेन्डेन्ट भएर बाँच्न चाहने, र एउटा दुईटा बच्चा भइसके पश्चात अहिले आइरहेका नयाँ कुराहरूमा अपडेट र अपग्रेड हुन भन्दा पनि बढी शरीर केन्द्रित भएर आफूलाई साज सज्जामा मात्रै केन्द्रित गराउने, र आफ्नो जुन पीडा, जीवनमा जुन घटना घट्यो त्यो घटनापछि उठ्नै नचाहने, त्यो घटनापछि बाँच्नै नचाहने, त्यही घटनालाई बोकेर आफ्ना यति सुन्दर जीवनका ऊर्जाहरूलाई समाप्त पार्ने, त्यस्तो खालको एकदमै साँघुरो मनोविज्ञान देखे सर मैले त नेपाली समाजमा आजको डेटमा पनि।
त्यसो हुँदाखेरि त त्यसो भए जुन समाजभित्र अथवा समाजले स्वीकारेको जुन नैतिकता या व्यक्तिको निजी सत्य बीचको जुन द्वन्द्व त कायमै छ, त्यो द्वन्द्वलाई प्रकाशन गर्दै गर्दाखेरि तपाईँले जुन पुस्तकमा त ती निजत्व या निजी विषय जुन कतिपय हिसाबले भन्ने हो भने गोपनीयता भित्र राखिनुपर्ने कुरा भनेर जसरी समाजले औल्याएको छ, ती विषयलाई छताछुल्ल पार्दै गर्दाखेरि यो द्वन्द सिर्जना गराउने हिसाबले, एक हिसाबले मैले भन्न खोजेको चाहिँ समाजमा देखिएको जुन प्रवृत्ति छ त्यो प्रवृत्तिगत द्वन्द उठान गर्दै गर्दा लेखकले समाजको पक्ष लिने कि मानवताको पक्षमा कलम चलाउने त?
लेखकले मानवताको पक्षमा कलम चलाउने, मानवता जिउँदो रह्यो, मानवता हामीभित्र मानवीय संवेदना जिउँदो रह्यो भने मात्रै एउटा स्वस्थ समाज बन्छ सर। म चाहिँ त्यसरी आफ्नो विवेकको प्रयोग गर्छु।
अब हामी यो संवादको क्रमलाई धेरै लामो समय त समयको पाबन्दीले गर्दा लम्ब्याउन सक्दैनौँ, तर प्रश्नहरू अझै बाँकी छन्। विशेष त अघि पनि मैले प्रसङ्ग कोट्याउने प्रयास गरेँ, यो नेपाली समाज जुन खुला संवाद, विशेष गरी सम्बन्धको कुरालाई लिएर होस् या प्रेमको कुरालाई लिएर होस्, खुला संवाद रुचाउन अझै पनि चाहिरहेको छैन। भलै ती संवादहरू सुन्न या एक्लो महसुस गरेको बेला ती कुराहरू ऊ कल्पना गर्न र त्यस्तै कुराहरूमा रम्न रुचि त राख्छ, तर खुला रूपले ऊ प्रकट हुन चाहदैन। यस्तो समाज भित्र रहेर तपाईँले महिलाका विषय, त्यसमा पनि विशेष गरी सम्भोगको माध्यमबाट जसरी सन्देश प्रवाह गर्न खोज्नु भएको छ, यो पुस्तकै मुख्य सन्देश के हो त?
पुस्तकको मुख्य सन्देश भनेको स्त्रीहरू पनि चेतना हुन्। स्त्रीले आफूलाई केवल शरीर केन्द्रित, म शरीर हुँ र म एकदम श्रृङ्गारेर मात्रै मेरो अस्तित्व रहन्छ भन्ने जुन एउटा गलत विश्वास लिएर आज हामी बाँच्दैछौँ, यसलाई त्याग्नुपर्छ। चेतना हो तपाईँ, तपाईँ शिक्षा, तपाईँ ज्ञान, तपाईँ दीप, तपाईँ प्रकाश, तपाईँ अध्यात्मको क्षेत्रमा योद्धा बनेर खरो रूपमा उत्रिन सक्नुपर्छ। तपाईँ केवल शरीर होइन, शरीरमा भएका सम्भोगको बिचमा भएका असन्तुष्टिहरू, सम्भोगकै बिचबाट तपाईँ डिभोर्स भइसके पश्चात पनि तपाईँसँग तपाईँको जीवन छ, तपाईँसँग तपाईँको जीवन छ, तपाईँ बाँच्नुपर्छ। अन्यको लागि पनि बाँच्न सिक्नुपर्छ, सोसाइटीको लागि पनि बाँच्न सिक्नुपर्छ। पहिला म मानव हुँ, पहिला म चेतना हुँ भन्ने ज्ञान स्त्रीले प्राप्त गरोस् र आफ्नो उद्देश्यतर्फ उन्मुख हुन सकोस्, ऊ पनि प्रकाशमान भएर प्रकाश दिन सकोस् भनेर भन्ने उद्देश्य भन्ने ज्ञान चाहिँ मेरो विशेषतः पुस्तकबाट मैले दिन खोजेको सन्देश, महत्त्वपूर्ण सन्देश त्यो हो।
गुराजी, यसो भनिरहँदाखेरि पनि अझै एउटा प्रश्न म तपाईँमाथि थप्न चाहन्छु।
प्लिज,
विशेष त तपाईँको बुझाइमा प्रेम के हो त त्यसो भए?
मेरो बुझाइमा प्रेम त्यो हो सर, प्रेमको चर्चा गर्ने हैसियत हामी आम सर्वसाधारण, म लेखक भने पनि, म फलानो भने पनि, प्रेमकै चर्चा गर्ने त्यत्रो ठुलो हैसियत हामीसँग, हामी मानवसँग छैन। प्रेमको अनुभवलाई उतार्नै सकिँदैन। प्रेम सम्भोग र शरीरको तृष्णा प्रेम होइन सर, प्रेम बोध हो, स्वरूपको बोध, स्वयंको बोध, आत्माको बोध, चेतनाको बोध। सम्पूर्ण विकारहरूबाट माथि उठिसके पश्चात जुन प्रकाशलाई हामी साक्षात्कार गर्छौँ त्यो प्रेम हो। अझै यसो भनिरहँदा पनि प्रेमको व्याख्या मैले अधुरो नै गरिरहेको छु।
भर्खरै पुस्तक सार्वजनिक गर्नुभएको छ,
हजुर।
विशेष गरी यो पुस्तकको कुरा गर्दाखेरि सामाजिक मनोवैज्ञानिक पुस्तकको रूपमा पनि हामीले यसलाई मान्न सक्छौँ, अथवा समाजको यथार्थ परक पुस्तकको रूपमा पनि हामीले यसलाई लिन सक्छौँ। अब आगामी दिनमा कस्तो लेखन योजना बनाउनु भएको छ? यो हतार हुन सक्छ यो प्रश्न, तर पनि मैले यो बसाइकै क्रममा तपाईँसँग यो प्रश्न पनि राखेँ।
हजुर, प्रेम, मृत्यु र मुक्ति, तपाईँले प्रेमकै प्रश्न मलाई जानेर सोध्नुभयो या नजानेर सोध्नुभयो, आई डोन्ट नो, तर प्रेम, मृत्यु र मुक्ति मैले सबैभन्दा पहिला लेखेको 5 वर्षको मेरो रिसर्च हो। मेरो मैले आफ्नै आत्माको अध्ययन गरेर, आफैले आफैलाई अनुसन्धान गरेर, 5 गुरुहरूको छत्र छायामा बसेर मैले लेखेर, अनुसन्धान गरेर लेखेर तयार गरेको किताब प्रेम, मृत्यु र मुक्ति हो, जसलाई मैले बजारमा ल्याउन ढिलो गरेर स्त्री र सम्भोगलाई पहिला लिएर आएँ। यसको लगत्तै प्रेम, मृत्यु र मुक्ति मैले आफ्नो राष्ट्रको लागि, यो देशको लागि निमित्त बनेर मैले लेखेको भन्दिनँ, म अस्तित्वको निमित्त हुँ र त्यो किताबलाई म छिट्टै नेपाली बजारमा लिएर आउँछु। लेखन यात्रालाई म जिउँदो हुँदासम्म, यो श्वास रहँदासम्म म जारी राख्नेछु र समाजमै भएका विकृतिहरू र त्यसका समाधान के हो त, समस्या मात्र देखाइदिने काम हामी गर्छौँ, म विशेषतः समाधान के हो त भनेर कलम चलाउन चाहन्छु सर।
हजुर, यो बसाइका क्रममा मैले सोध्न छुटाएको कुनै विषय जुन आजको सन्दर्भमा भन्नै पर्ने त्यस्तो कुनै विषय छ भने गुराजी तपाईँको लागि समय।
धन्यवाद सर। म 18 वर्षको उमेरमा बेलायत गएर 4 बेलायतमा लगभग 30-35 ठाउँमा काम गरेर राम्रै पोस्टमा जागिर गरेर त्यो पोस्ट छोडेर फर्किएको एउटा युवा हुँ। यसकारण र मैले देशमै रोजगार छ, देशमै गर्न सकिन्छ भन्ने उद्देश्य बोकेर नेपाल फर्किएँ र मलाई विदेशभन्दा नेपाल फलिफाप भयो। र विदेशमा मैले सिकेको एउटा कुरा, विदेशको मान्छेहरू अध्ययनशील हुन्छन्, अनुसन्धानलाई मन पराउँछन्, पुस्तकलाई प्रेम गर्छन्। आज हामी मोडर्न भयौँ, आज हाम्रो लागि टिकटक एभाइलेबल छ, फेसबुक एभाइलेबल छ, विभिन्न गाना बजानाहरू बजिरहेका छन्। यही कुरामा हामीले आफ्नो जीवनको ऊर्जालाई बर्बाद गराइरहेका छौँ। कसैले बनाइदिएको गीत हेरेर मस्त र मख छौँ। कति घर घरमा मैले त डिजिटल डिप्रेसनका रोगीहरूलाई हेर्छु एज अ काउन्सिलरको रूपमा। त्यो बिचमा मैले हाम्रो नयाँ युवाहरू डिजिटल डिप्रेसनको शिकार भएर, धेरै मोबाइल चलाएर डिप्रेसनको शिकार भएर बसेको देखेको छु। कृपया बाँच्न सिक्नुहोस्, अध्ययन गर्न सिक्नुहोस्, अनुसन्धान गर्न सिक्नुहोस्। नेपाल के हो, राष्ट्र के हो र राष्ट्रिय यो देशको संस्कृति के हो, त्योतर्फ पनि अलिकति हामी उन्मुख हुन र केन्द्रित हुन जरुरी छ। यही सन्देश म दिन चाहन्छु।
हजुर, महत्त्वपूर्ण समय उपलब्ध गराएर स्टुडियोसम्म आएर यो रेकर्ड गर्ने अवसर दिनुभयो। विशेष गरी आज पनि हामीले सकारात्मक चिन्तन लाई लिएर केही चर्चा परिचर्चा गऱ्यौँ। तपाईँको पुस्तक स्त्री र सम्भोगमा केन्द्रित भएर यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
र सरोज सरलाई पनि धेरै धेरै धन्यवाद, भर्खरै बजारमा आएको यो कृतिलाई यो स्थान दिनुभयो। हार्दिक नमन सर।
हवस्। अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो लेखक गुराँस वन गिरी। आज हामीले विशेष गरी सामाजिक मनोवैज्ञानिक विषयमा लेखिएको पुस्तक स्त्री र सम्भोगका विषयमा चर्चा गर्यौँ। हवस् त आजलाई यति। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सल्लाह र सुझाव हामीलाई साहित्य संसार 2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र मिनर्वा वज्राचार्य सहित संयोजक ताराप्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु। नमस्कार।